अब सुनौ बिर्तामोड खबर। यस खबरका साथमा बिर्तामोड नगरपालिका बिर्तामोड झापा।
नमस्कार, रेडियो भिजन 91.6 मेगाहर्ज र www.radiovision.com.np विश्वभरिकै साथ प्रसारण भइरहेको प्रत्येक हप्ता आइतबार बिहान 8 बजे प्रसारण हुने बिर्तामोड खबरमा यहाँहरूलाई स्वागत छ। म पुष्प बराल। बिर्तामोड खबरमा हामी समसामयिक विषयवस्तुहरू उठान गर्ने प्रयास गर्दछौँ। विशेषत बिर्तामोड क्षेत्रभित्र एक हप्ताभरिमा भएका पछिल्ला गतिविधिहरू हाम्रा विषयवस्तु रहनेछन्। आज पनि हामीले बिर्तामोडमा एकजना अतिथिलाई फरक विषयवस्तुका साथ, फरक प्रसङ्गहरूका साथ उपस्थित गराउने प्रयास गरिरहेका छौँ। पछिल्लो चरण मुलुकले आर्थिक सङ्कट बेहोर्नु पर्यो र पछाडि केही सहज परिस्थितिहरू पनि सिर्जना भए। अहिले आर्थिक चलायमान अवस्थामा पुग्दा पनि बजार भने सुस्त गतिमा मात्र अगाडि बढेका छन्। व्यापार व्यवसाय सोचे अनुरूप हुन सकेका छैनन्। धेरै व्यवसायहरू पनि विस्थापित हुने चरणमा छन्। धेरै सटरहरू अहिले खाली देख्न सकिन्छ बिर्तामोडमा। यो परिस्थितिमा अहिलेको वाणिज्य सङ्घको नेतृत्वले के कस्तो रणनीति बनाएको छ, व्यवसायहरूलाई व्यवसाय गर्नका लागि अथवा व्यवसाय सञ्चालनको वातावरण बनाउनका लागि, विस्थापित हुनबाट रोक्नका लागि केही अवलम्बनहरू, केही उपायहरू अपनाउँदैछ कि भन्ने विषयमा आज हामीले बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु नेउपानेसँग कुराकानी गर्ने प्रयासमा छौँ। पछिल्लो अवस्थामा बिर्तामोडको बजारको अवस्था कस्तो छ र यो बजारलाई चलायमान बनाउनका निम्ति राज्यको तर्फबाट, स्थानीय सरकारको तर्फबाट के कस्तो रणनीति अगाडि बढाइँदैछ लगायतका विषयहरू आज हामी उहाँसँग कुराकानी गर्दैछौँ। राजु सरलाई स्वागत गरौँ। राजु सर, स्वागत छ रेडियो भिजनमा।
हजुर, नमस्कार। नमस्कार।
विशेष त राजु सर, तपाईँहरूको कार्यकाल हुनुभन्दा अगाडि नै मुलुकमा आर्थिक सङ्कट थियो, धेरै व्यवसायहरू धाराशायी अवस्थामा चलेको थियो, बिर्तामोडको अवस्था पनि त्यसबाट अछुतो रहन सकेन। यो अहिले पनि ब्याङ्कहरूमा तरलता बढ्दो क्रममा छ, पैसा छ, तर लगानी गर्ने वातावरण बनेको छैन। धेरै व्यवसायहरूले लगानी अथवा ऋण लिन भएको छैन, उद्योग व्यवसायमा लगानी गर्नुभएको छैन, जसको कारणले बजार चलायमान हुन सकेन भन्छन्। अहिले बिर्तामोडको अवस्था के छ सर?
धन्यवाद पुष्पजी। खास गरेर यहाँले अहिले अघि भने जस्तै बजारको अवस्था जति हुनुपर्थ्यो, यो पूर्वाञ्चलको अथवा प्रदेश नम्बर एकको सबैभन्दा ठुलो बजार बिर्तामोड बजार रहेछ। तपाईँको इला, पाँचतर, ताप्लेजुङ, झापा, यी सबै ग्रामीण क्षेत्रका जति जनताहरू आउँछन् यही बजारमा आउने हो। त्यसले गर्दाखेरि बजारको मतलब बजार ठुलो छ, त जस्तो ठुलो भए अनुसारले पनि तपाईँको व्यवसायहरू चाहिँ त्यसो चलायमान भन्दा पनि राज्यको कतिवटा नीति अथवा यो विगतमा यो कोभिडको समस्याहरू थिए बिचमा, कोभिडको समस्याले गर्दा पनि व्यवसायहरू अलिकति थला परेको अवस्था छ। झन्डै 2 वर्ष जस्तो व्यवसायले आफ्नो पसल बन्द गर्नुपर्ने अवस्था थियो, सबैलाई थाहा छ। यो संसारै बन्द थियो त्यति बेला, बिर्तामोड पनि अछुतो रहन सकेन। तर पनि बिर्तामोडमा चाहिँ अब धेरै व्यवसायहरूले चाहिँ अहिले त्यही कोभिडको बेला ऋण लिएका थिए, कति अब व्यापार नचलेपछि ब्याङ्कले अब त्यत्तिकै तनाव दिइराखेको अवस्था थियो। तर कतिवटा हामीहरू देशहरूले, छिमेकी राष्ट्रहरूले चाहिँ कोभिडको बेला धेरै व्यवसायहरूलाई चाहिँ राहतको प्याकेजहरू ल्याइदिएको थियो, तर त्यो पनि राज्यले दिन सकेन। भनिन्छ सरकार पछिको दोस्रो निजी क्षेत्र हो भनिन्छ, तर पनि व्यवसायहरूले त्यो कहिले पनि सरकारबाट सहानुभूतिहरू पाएनन्। त्यसले गर्दाखेरि अलिकति व्यवसायको अवस्था नाजुक छ। धेरै पलायन पनि भए, धेरैले तपाईँको अहिले पनि तपाईँ बिर्तामोड हेर्नुहुन्छ भने बजारको मुक्ति चोकमा उभिनु भयो भने त अगाडि झिलिमिली देख्नु होला, तर भित्री बजार जानुभयो भने तपाईँको धेरै सटरहरू, व्यवसायहरू बन्द पनि छन्, धेरै बजारमा बन्द छन्। कतिले भाडा तिर्न सकेका छैनन्। अहिले कति अहिले उद्योग वाणिज्यमा निवेदन आइरहेको छ, हामीलाई घर साउले निवेदन हालिरहेको हुन्छन्, त्यस्तो त्यस्तो अवस्था छ अहिले। त्यसले गर्दाखेरि व्यवसायको अवस्था नाजुक छ। अब हामी उद्योग वाणिज्य एउटा संस्था हो, हामी व्यवसायीसँग रिलेटेड छौँ, त्यसमा हामीले गर्न सक्ने भन्दा पनि यसमा चाहिँ प्रमुख चाहिँ यसको राज्यको एउटा नीति निर्माण गर्ने ठाउँमा बसेका जति छन् हाम्रा राजनीतिक दलहरू, उहाँहरूले चाहिँ व्यवसायलाई हेर्ने दृष्टिकोण चाहिँ सकारात्मक हुनुपर्छ। जहिले पनि व्यवसायलाई हेर्ने दृष्टिकोण अहिलेसम्म राम्रो हामीले पाएका छैनौँ।
जस्तै केही समय अगाडिसम्म राजसर बैङ्क तथा वित्तीय संस्थाहरू पनि धाराशाही बनेका, ब्याङ्क तथा वित्तीय संस्थामा पनि आर्थिक अवस्था राम्रो नभएको अवस्था, र अहिले चाहिँ ब्याङ्क तथा वित्तीय संस्थामा पैसाहरू थुप्रिएको तर लगानी गर्ने मान्छेहरू डराइरहेको, त्यहाँबाट ऋण लिएर चाहिँ त्यसको ग्यारेन्टी नहुने अथवा मैले लगानी गरेँ भने त्यो चाहिँ प्रतिफल प्राप्त हुने या नहुने, म डुब्ने पो हुँ कि भनेर अहिले तरलता चाहिँ एकदम हाई भएको अवस्था छ। किन व्यवसायीहरू चाहिँ लगानी गर्न डराइरहेको अवस्था छ, के छ यो? जस्तै राज्यले ग्यारेन्टी गर्न नसकेको राज्यको कमजोरी हो या अहिलेको नेपालको व्यापार हुने माहौलै छैन, के लाग्छ सर?
होइन, अस्ति यो लगभग एक वर्ष अगाडि लगानी सम्मेलन पनि लागेको थियो काठमाडौँमा, यहाँ विभिन्न देशका प्रतिनिधिहरू आए, होइन, हामीले अखबारहरूमा हेऱ्यौँ, सञ्चार माध्यमबाट हेऱ्यौँ, तर उहाँहरूले चाहिँ अब हामी यो देशमा लगानी गर्छौँ भन्छ तर गर्दैनन्, किनभने यो देशमा अब यो अस्थिर, यो सरकार अस्थिर, छ छ महिनामा आठ आठ महिना सरकार परिवर्तन हुने, अनि आज एउटाले एउटा निर्णय गर्न गरौँ, अर्को सरकार आयो, अर्कोले त्यसलाई फेरि पनि परिवर्तन गर्ने, त्यसले गर्दाखेरि राज्यको नीति पनि राम्रो भएन। अब बाहिरका ठुल्ठुला उद्योगपतिहरू यो मुलुकमा आउन पनि उनीहरूलाई एकदमै हिचकिचाउने अवस्था छ, अनि पुँजीको ग्यारेन्टी पनि हुँदैन, होइन, त्यसले गर्दाखेरि बाहिरको लगानी पनि नआउने, अनि यहाँका आन्तरिक व्यवसायहरू यहाँका देशकामा रहेका पनि त्यत्रो, अब तपाईँ अहिले नै तपाईँ हेर्नुहुन्छ भने बिर्ता मोडको यो झापा जिल्लामा रहेका धेरै इँटा उद्योगहरू बन्द छन्, तपाईँको धेरै सिमेन्ट कारखानाहरू ब्याङ्कले लिलाम गर्ने क्रममा छ, धेरै सिमेन्ट कारखाना बिक्रीमा छन्, धेरै सिमेन्ट कारखानाहरू तपाईँको बन्द छ, होइन, त्यसले गर्दा यस्ता उद्योगहरू जस्तो यो चार पानीतिर तपाईँ भित्र जानुहोस्, तपाईँ कतिवटा प्लाइवुड फ्याक्ट्रीहरू अहिले बन्द क्रममा छन्, कति लिलामको प्रक्रियामा छन्, हो, त्यसले गर्दाखेरि बन्द हुने बन्द होस् सरकारलाई मतलब छैन, होइन, जम्मा जम्मी सरकारलाई चाहियो रास हो, व्यवसायीलाई जम्मा जम्मी उनीहरूले उठाउनु पर्ने कर, तर कर उठाउँदै गर्दाखेरि ती व्यवसायलाई दिने रिटर्न केही पनि छैन व्यवसायलाई, अनि त्यही भएर चारैतिरबाट आक्रमित, जस्तै अहिले ब्याङ्कको कुरा गर्नुहोस्, यहाँले ब्याङ्कमा अहिले पुँजी थुप्रेको छ तर ब्याङ्कले पनि तपाईँको हेर्ने व्यवसायलाई हेर्ने दृष्टिकोण एकदम विभेदकारी छ क्या, अहिले तल्लो मध्यम खालका व्यवसायलाई दिँदैनन् उनीहरूले, अहिले अलिकति त्यस्तै मान्छेहरूलाई एकदमै सेलेक्ट गरेर, अब सरकारले त भन्छ, राष्ट्र ब्याङ्कले चाहिँ अहिले पुँजी लगानी गर्ने भनिरहेछ, तर त्यही पनि ब्याङ्कहरूले चाहिँ एकदमै उहाँहरूले छानेको मान्छे जो पाए त्यसलाई नदिने, व्यवसाय गर्दाखेरि व्यवसायहरूलाई के अरे कहीँबाट नगर्ने भन्ने खालको नीति छ क्या यिनीहरूको त्यस्तो, त्यसले गर्दाखेरि ब्याङ्कमा ब्याङ्क पनि डराएको छ अनि व्यवसाय पनि डराएको छन्, तपाईँले अघि भन्दै हुनुहुन्थ्यो व्यवसाय डराएका छन्, व्यवसाय त अवश्य डराउने भइहाल्यो नि, व्यवसायलाई कहीँबाट राहतै छैन त, तपाईँको लगानी यहीँ बिर्ताबाट कुरा गरौँ न, खुला सिमाना छ, अब यहाँ तपाईँको यहाँ सामान यहाँ किन्दैन, पर पारेन्टिङ जान्छन्, अनि तपाईँको भन्सारले गाडीभित्र जति सामान ल्याए पनि, खाद्यान्न ल्याए पनि, कपडा ल्याए पनि तिमी पार गरिहाल्छन्, तपाईँ अस्ति चार पाँच दिन अगाडिको कुरा सुन्नुहोस् तपाईँ, अहिले यहाँ बिर्ता मोडमा दुईवटा पसलमा राष्ट्रले छापा हाल्नु,
हजुर,
होइन, राष्ट्रले छापा हाल्दाखेरि दुईवटा सत्रको गाडी प्रहरी चाहिँ तपाईँको वरिपरि घेरा बन्दुक तपाईँको लाएर चाहिँ
व्यापारीलाई आतंकित गरिरहेछ,
हजुर,
व्यवसायीलाई आतंकित बनाइरहेको छ, तर त्यही सडकबाट चाहिँ ट्रकका ट्रक माल आउँदाखेरि चाहिँ सहज रूपमा पास भइरहेछ, हो, एकदमै
सुन्दैन, जस्तै कहाँ कहाँ भिटाबाट छुटेको ट्रक तपाईँको कहिले इन्टर यहाँ समातिन्छ, कहिले दम्बोका समाति, यो बिचमा चाहिँ किन समातिँदैन एकछिनको लागि, उदाहरणको लागि, होइन, हो, त्यस्ता कुराहरू छन् क्या, त्यसले गर्दा अहिले भर्खर तपाईँको त्यत्रो अब दुई दुई गाडी सत्रका प्रहरी आएर राजस्वका प्रमुख आएर चाहिँ त्यहाँ पसलमा आएर यस्तो आतंकित बनाइदिएको थियो त्यहाँ, त्यहाँको वरिपरिका व्यवसायहरू सबैले सटर लगाउने अवस्था भएको थियो, अनि म पुगेँ धन्न, त्यो ताला त्यो राजस्व ताला लगाउन आँट्नु भएको थियो उहाँहरूले, मैले ताला लगाउन मैले प्रतिरोध गरेँ त्यहाँ, मैले ताला लगाउन दिन होला, अन्तिममा उहाँले स्टक बिलहरू लिएर जानुभयो, र ती व्यवसायीले चाहिँ उद्योग वाणिज्य सङ्घको अध्यक्ष लिएर उहाँ जानुपर्ने हामीलाई, तर के छ भने तपाईँको अहिले हामीलाई त पसलले पनि फोन, व्यवसायको पनि धेरैवटा कुरा गल्ती हुन्छ क्या,
हजुर हजुर,
अब उहाँहरूलाई सुटुक्क बोलाउँछ, अब उहाँ केमा मिलो मात्र हुन्छ कि के हुन्छ, खै अहिले फेरि सुनसान छ, फेरि त्यस्तो केही छैन।
अब राजसर, एउटा तपाईँले मुद्दाहरू उठाउनु भएको थियो, तपाईँ जब उपाध्यक्ष हुनुहुन्थ्यो त्यतिखेरै तपाईँले मुद्दाहरू उठाउनु भएको थियो, करका दायराहरू विस्तार गर र व्यवसायहरूलाई चाहिँ यो करको रूपमा आतंकित नबनाऊ भन्ने खालको एक किसिमको स्थानीय सरकारसँग पनि तपाईँले एउटा आवाज उठाइरहेको थियो, त्यो पछिल्लो चरण तपाईँले अध्यक्ष आइसकेपछि र नगरसँग तपाईँहरूको डायलग अब वार्ताहरू हुँदै होला, अब चाहिँ के छ, अब करका दायरा विस्तार गर्ने, करलाई व्यवस्थित गर्ने, बिर्तामोडका व्यवसायहरूलाई राहत पुर्याउने खालको केही योजनाहरू बने?
होइन यस्तो मैले प्रत्येक फोरममा प्रत्येक तपाईँको यो हाम्रो राष्ट्र परामर्श समितिको त हामी सदस्य नै हुन्छौँ होइन, त्यसको संयोजक हाम्रो उपप्रमुख हुनुहुन्छ हामीलाई। म एक दुईपल्ट त्यहाँ जाँदाखेरि चाहिँ हाम्रो पहिलो कुरै यही थियो क्या, प्रत्येक फोरममा हामीले मेयर साहबलाई बोलाउँदा पनि मेयर साहबलाई हामीले अनुरोध गरेका छौँ यो यो जति अहिले हामी कर उठाउँछौँ बजारको व्यवसायीसँग यसलाई दायरा फराकिलो बनाऊ। जस्तै अहिले वृत्तामुन 18-20 हजार व्यवसायी छन् होइन, अनि तपाईँको अब त्यहाँ कतिले पान नम्बर लिएका छैनन्, कतिले तपाईँको यो नगरपालिकामा कर तिर्दैनन्, यी कर तिर्ने व्यवसायी चाहिँ मरे नि त। अब यिनीहरूलाई चाहिँ अब यता चारतिर भयो कम्तीमा करको दायरा फराकिलो बनाउँदाखेरि चाहिँ तपाईँको नगरपालिकाले पनि त्यो लिने अहिले जति कर लिन्छ त्यसलाई अलिक न्यूनतम गर्न सक्छ क्या, त्यसले गर्दा दायरा फराकिलो पारौँ भनेर मैले पत्र मेयर साहबलाई भनेको छु। तपाईँ अहिले पनि तपाईँ उपप्रमुखको उसमा कार्यालय जानुभयो भने चाहिँ हामीलाई नोटै हामी नोटिसै गरेर उहाँले लेख्नु नै भएको छ त्यो करको दायरा। उहाँ फेरि यसको कुरामा सकारात्मकै हुनुहुन्छ तर यसलाई काम चाहिँ गरौँ न भनौँ, यसलाई म पूर्ण रूपमा हामी तपाईँको साथ हुन्छौँ, हामी बरु प्रतिनिधिमूलक दिन्छौँ, म हामी स्वयं हिँड्छौँ, तपाईँहरूले कर्मचारी दिनुहोस्, हामी बजार प्रत्येक बजारमा जाउँ, प्रत्येक भित्र कुना काप्चामा जाउँ, यी सबै व्यवसायलाई करको दायरामा ल्याउँ भनेर चाहिँ मैले पटक पटक यो कुरा अनुरोध गरेको छु। मैले प्रत्येक कार्यक्रममा बोल्ने नै मेरो पहिलो प्रमुखै कुरा यही हुन्छ।
अहिले वृत्तामोडका व्यवसायहरूलाई जुन हिसाबले सेवा सुविधा दिनुपर्ने हो सुरक्षाको हिसाबले, अहिले वृत्तामोड पनि त्यति सुरक्षित बजारको रूपमा लिन सकिँदैन, यहाँ पनि विभिन्न आतंकहरू राजनीतिक दलको तगारो पनि व्यवसाय नै बन्ने, विभिन्न चाहिँ समूहहरूको तगारो आर्थिक चाहिँ चन्दा चिट्ठाका कुराहरूदेखि लिएर सुरक्षाका चोरी डकैतीका कुराहरूमा पनि यी कुराहरूमा पनि वृत्तामोड अहिले त्यति सुरक्षित मान्न सकिँदैन। अब यस विषयमा चाहिँ जस्तै व्यवसायहरूलाई चाहिँ कस्तो राहत प्रदान गरेको छ अथवा के सुविधा दिएको छ त स्थानीय सरकारले, के छ त्यस्तो?
होइन, अब यस्तो छ बजारमा अहिले सुरक्षाको हिसाबमा तपाईँले ठिकै भन्नुभयो, अलिकति क्रिटिकलै छ। अब तपाईँ अघि पनि मैले भने यो बजार अब खुला सिमाना पारीका मान्छेहरूले आउने झन् चाडबाड लाग्यो भने त्यसरी नै आउने, अलिक चोरी त गर्नुहुने पछि घटना भएपछि प्रहरी पुग्छ त्यहाँ होइन, कति अस्ति भर्खर यहाँ एक दुईवटा हत्या पनि भए तपाईँलाई सबैलाई थाहा छैन। त्यसले गर्दाखेरि अब कतिवटा सुन लुटिन्छन् बाढ बजार हिँड्दा हिँड्दै घाटीमा लागेका बुढाबुढीले लागेका हरेक कुरा छ नि त, हो त्यसले गर्दाखेरि सुरक्षा पनि अलिक मजबुत हुन त यहाँ मेन पावर पनि कम छ भन्ने प्रहरीबाट त्यो कुरा जाउँछ गुनासो होइन। अब जति हामी 1.5 लाख रुपियाँ नगरपालिकाभित्र छौँ भने पनि हाम्रो के अरे फोर्स चाहिँ कम भयो अलिक भन्ने खालको कुराहरू पनि उहाँको कुरा छ, त्यो पनि ठिकै हो, अलिकति प्रहरी पनि बढाउनु नै पर्ने हुन्छ। अब अर्को कुरा चाहिँ के भने यो नगरपालिका स्थानीय सरकारले चाहिँ अब यो आन्तरिक रासो उठ्नुपर्छ, हाम्रो पूर्ण एकदम समर्थन छ, मान्यता छ होइन, नगरको विकास कसरी हुन्छ केन्द्रको बजेटले मात्रै हुँदैन नि त। तर के चाहिँ हो भने आन्तरिक उठ्दै गर्दाखेरि ती व्यवसायलाई पनि केही राहत दिउँ नगरपालिकालाई, मैले मेरो साहबहरूलाई यो कुरा मैले राखेको छु।
जस्तै रात्रिकालीन बजार सञ्चालन गर्नेदेखि लिएर अहिले बहुतले भवनको कुराहरू त्यतिखेर चाहिँ एकै दिनमा चाहिँ दर्जनौ डोजर लगाएर भत्काइयो त्यहाँ, अहिलेसम्म निर्माण हुने रहेनछ, ती विषयहरूमा चाहिँ तपाईँहरूको छलफल हुँदैन?
होइन, मैले यो कुरा अब मेयर साहबसँग कुरा भइसकेको छ यो होइन, कतिवटा फोरममा साथीहरूकै पत्रकारले यो कुरा उठाएको पनि छन् प्रश्नको रूपमा नि। अब त्यो बहुतले भवन चाहिँ बन्नुपर्छ वृत्तामोडमा, यो हाम्रो नगर समृद्धि हुनको लागि पनि विभिन्न बजार अब यो मेयर साहबको पालोमा के भयो भन्दाखेरि यो मात्रै एउटा भयो भने ठुलो एउटा श्रेय जान्छ नगरपालिकालाई, त्यसले गर्दा यसमा चाहिँ अब उहाँ मेयर साहबको अलिक गत यो अस्ति एउटा कार्यक्रममा भन्दै हुन्थ्यो, कसले सोद्धाखेरि मेयर साहबले भन्दै हुन्थ्यो यो यसको अन्तिम अन्तिम चरण पुगेको छ, यो कहाँ यो के यो एउटा स्रोत छ क्या, यो कस्तो नाम बिच लगानी के भन्ने स्रोत छ, हो त्यहाँबाट त्यहाँ आउँछ, अब त्यो बन्छ भन्ने कुरा गर्नुभयो, पर्ख्यौँ न बन्छ होला, अब बन्नु नै पर्छ त्यो। त्यसमा अब हाम्रो तर्फबाट नगरपालिका र स्थानीय सरकारलाई पूर्ण रूपमा सहयोग पनि हुन्छ।
अब यो सभ्य सहर निर्माणका लागि नि यहाँको सरसफाइलाई पनि हेरिँदो रहेछ अनि यहाँका सार्वजनिक कुराहरूलाई पनि हेरिँदो रहेछ, अब सबैको चासोको विषय हुन्छ क्या वृत्तामोडको सरसफाइको विषय, सार्वजनिक शौचालयको विषय, पार्किङको विषय होइन, यसलाई व्यवस्थित गर्ने चाहिँ वाणिज्य सङ्घको पनि कुराहरू चुनावमा उठेको हामीले सुन्छौँ, तपाईँहरूका एजेन्डा पनि, नगरपालिकाका एजेन्डाहरू पनि, स्थानीय सरकारका पनि सुन्छौँ, तर ती कुराहरू चाहिँ कहिल्यै पनि चाहिँ कार्यान्वयन हुँदैन नि। अब फोहोर व्यवस्थापनको कुराहरू पनि आज हेर्नु, आजसम्म दीर्घकालीन ठाउँको व्यवस्था गरिएको छैन, अब त्यो भोलि कहीँ रोकियो भने वृत्तामोड कस्तो अवस्था होला, सार्वजनिक शौचालय पश्चिम बस स्टेसनदेखि इलाम स्टेसनसम्म मान्छे पुग्दाखेरि पनि रात बिहाल शौच गर्न पाउने अवस्था छैन, अब यी विषयहरू चाहिँ किन प्राथमिकतामा परेन राज सर?
अब यो विगत अलिक अगाडिदेखि कति उद्योग वाणिज्यको निर्वाचनमा चाहिँ कतिवटा समितिले चाहिँ त्यो हाम्रो घोषणा पत्रमा चाहिँ यो शौचालयको विषय पनि लेखिन्थ्यो. यसपालि म यहाँलाई म स्मरण गरौँ, यसपालिको म अध्यक्ष हुँदै गर्दाखेरि मैले यसपालि घोषणा पत्र नै बनाएर मौखिक तिन चारवटा व्यवसायको समस्याहरू नै मेरो मुख्य एजेन्डा थियो होइन. यो शौचालयको विषयमा चाहिँ मैले यसपालि बोलिनँ, किनभने विगत चुनावहरूमा उद्योग वाणिज्यले शौचालय लेख्थ्यो, त्यो हाम्रो बसमा छैन. किनभने यो बिर्तामोडको अहिले परिप्रेक्ष्यमा हेर्नुहुन्छ भने बिर्तामोडको बजारमा किन्नु पर्यो जग्गा, कसैले यहाँ दान दिँदैनन्, यहाँ अब दिनु चाहिँ पर्ने हो. अब जग्गा किन्न पर्यो यहाँ करोडौँ रुपियाँ, त्यत्रो स्रोत हामीसँग छैन. मैले यो कुरा सम्झेरै म त्यति बेला भनेको थिएँ. त्यसले गर्दाखेरि यो स्थानीय सरकारले बनाउनु पर्ने हो यो शौचालय. म सुन्दैछु अस्ति मिडिया पनि आएको थियो 1 करोड रुपियाँ शौचालयको बजेट छुटेको छ,
जग्गा प्राप्ति हुन सकेन र त्यो
भन्ने कुरा गर्छ. तर यो चाहिँ स्थानीय सरकारले लाग्नु पर्यो यसमा, बरु तपाईँको आफ्नो बजेट अलिकति थपेर पनि हुन्छ, के गरेर हुन्छ. यो असाध्यै यो समस्याको विषय भएको छ क्या, मुख्य समस्याको विषय यो शौचालयको विषय. त्यसले गर्दाखेरि स्थानीय सरकारले त्यसमा पैसा अलिकति थपेर पनि, जग्गा अलिकति थोरै लिएर भए पनि दुई तिनवटा शौचालय चाहिँ बनाउने अत्यन्त आवश्यक छ. म यहीँबाट पनि मेयर साहबलाई नगरपालिकालाई भन्छु, यो चाहिँ अलिकति 1 करोड बजेट छ, जग्गा महँगो छ भनेर त्यसरी पर्खेर नबसौँ. त्यसलाई पैसा त्यसलाई बरु कहीँबाट अरू स्रोत खोजेर हुन्छ, के गरेर हुन्छ, यो जग्गा किनेर चाहिँ तपाईँको शौचालय बनाइहाल्नुपर्छ जस्तो लाग्छ मलाई, पनि भन्न चाहन्छु.
यो पार्किङ र यो फोहोर व्यवस्थापनमा चाहिँ तपाईँहरूको लबिङ कसरी हुँदैछ?
अनि पार्किङमा त अब अस्ति हामीले एउटा वान वे बनाएको थियौँ यहाँ,
त्यो चर्चाको विषय पनि भनौँ
होइन. अनि त्यसले गर्दाखेरि अब अहिले मैले एउटा बोर्डहरू पनि बनाएर राखेको छु, अहिले हाम्रो ट्राफिक हाम्रो गणेश सरसँग यहाँ प्रमुखसँग मेरो कुरा भइरहेछ. अब यो यता अर्को एउटा वान वे बनाउँदैछौँ हामी, यो पार्किङ निषेधित क्षेत्र पनि बनाउँदैछौँ कतिवटा भिडभाड ठाउँमा नि, मान्छे आवत जावत बढी हुने ठाउँमा. हो त्यसले गर्दा यसमा छ. अब यसमा चाहिँ अब स्थानीय सरकारहरू हामी सबैजना लागेर चाहिँ यसलाई गर्नुपर्छ. फोहोर व्यवस्थापनमा चाहिँ कस्तो रहेछ भने, अहिले यो बजारको सन्दर्भमा चाहिँ तपाईँको जति फोहोरहरू बजारमा देखिन्छ ती अब अलिकति हामी आफै पनि अलिकति सचेत हुनुपर्छ क्या यो यो कुरामा नि. जस्तै फोहोरहरू हामी यसो हेर्छौँ, डस्टबिन राखिदिएको हुन्छ, त्यतिकै पनि मान्छेहरूले बाहिर फालिदिएको हुन्छ. अस्ति बिर्तामोडको ट्राफिकको तपाईँको नालामा यति बोतलहरू थिए, त्यो उद्योग वाणिज्य सङ्घकै नेतृत्वमा नगरपालिकाले हामीलाई त्यो के अरे यो सबै साधनहरू दिएर चाहिँ हामीले वार्ड नम्बर 5 वार्ड नम्बर 4 उद्योग वाणिज्य सङ्घ लागेर त्यो नाला, किनभने प्रत्येक पसलमा पानी जाने भयो बर्खामा, हामीले त्यो नाला सफा गर्दा सफा गर्ने क्रममा चाहिँ तपाईँको प्लास्टिकका बोतल, सिसाका बियरका बोतल, तपाईँको प्लास्टिकका ठुल्ठुला झोलाहरू, बोराहरू, अनि कहाँबाट पानी निकास हुन्छ,
अनि त्यो सबै हामी आफै पनि सचेत हुनु जरुरी छ यो विषयमा.
एकदम यो हामी सचेत भएन र अहिले जुन नगरपालिकाले फोहोर गर्ने एउटा न्यूनतम राखेको छ, जुन रेट राखेको, त्यो पैसा चाहिँ तपाईँको सबै साथी व्यवसायले मैले भन्ने पनि गरेको छु अलिकति दिउँ, किनभने तिनीहरूले बेलुका दोकान बन्द गर्ने अगाडि फ्यात्ता फ्यात्ता लगेर फ्यालिदिने चाहिँ गर्दा रहेछन् क्या. मैले आफै नै देखेँ नि त यो कुरा.
हजुर हजुर.
अनि त्यसले गर्दाखेरि हामी पनि अलिक सचेत हुनु पऱ्यो, आफ्नो गाउँ आफ्नो नगर सफा गर्नेमा हाम्रो दायित्व पनि छ नि. जस्तै विदेशमा हामी चकलेट खाएर पगोजीमा हाल्छौँ आफै, हामी नै घुम्न गयो भने होइन त्यहाँको सफा देखेर. तर यहाँ त के छ, म आफै नै हेर्नु त बिर्सेर पनि केही कुरा छ भने कागज छ भने फुत्त फ्याल्ने, त्यो सबैमा त्यो संस्कारको विकास भइरहेछ क्या. त्यो संस्कारलाई चाहिँ हामीले आफूले पनि सुधार्नेतिर जानुपर्छ जस्तो लाग्छ.
अब राज सर, अब एउटा मलाई सोध्नै मन लागेको, जस्तै वाणिज्य सङ्घले व्यवसायीहरूलाई चाहिँ पलायन हुनबाट रोक्न अथवा उनीहरूलाई सकारात्मक ऊर्जा दिनका लागि कानुनिक हिसाबले, अन्य हिसाबले होइन, परामर्श दिने हिसाबले पनि धेरै कामहरू गर्न सकिन्छ. वाणिज्य सङ्घले ठ्याक्कै अहिले चाहिँ उदाहरणीय जन व्यापारीका लागि, व्यवसायका लागि चाहिँ के गरिरहेछ?
धन्यवाद, यो एकदमै राम्रो प्रश्न गर्नुभयो. अहिले मैले जब मेरो नेतृत्वमा अहिले जब हामी निर्वाचित भएर आयौँ, 5-7 महिना 8 महिना भयो होइन, हामीले त्यति बेला त्यसको दोस्रो मासिक बैठकबाट 33 कार्यविधि मैले पास गरेको छु हामीले पूर्ण बैठकले. त्यो चाहिँ हामीले 3 वर्ष कार्यकाल भए सक्ने त्यो सम्पूर्ण व्यवसायप्रति इमान्दारपूर्वक हामीले व्यवसायप्रति नै, किनभने त्यो संस्थै व्यवसायको भएको कारणले गर्दाखेरि व्यवसायप्रति नै समर्पित कार्यविधि बनाएका छौँ. जस्तै अहिले हामीले अस्ति बर्खामा पानी त्यत्रो आयो, पहिला विगतमा धेरै व्यवसायको पसलमा पानी छिर्थे होइन, यसपालि हामीले 2 ठुल्ठुला मोटरहरू राखेर रा। अनि तपाईँको काहीँ व्यवसायले हामीले हरेक पेजमा तपाईँको हरेक उसमा मिडियामा हालिदिएर हाम्रो नम्बर राखिदिएर कुनै व्यवसायकोमा पानी छिर्न आँटो भने हामीलाई सूचना गर्ने बित्तिकै हामी तुरन्त त्यहाँ फिल्डमा पुगेर ती व्यवसायका धेरै क्षेत्रहरूबाट हामीले व्यवसाय यसपालि हामीले बचाउन सफल भयौँ पहिलो नम्बर होइन। अब दोस्रो नम्बर भनेको हामीले व्यवसायलाई सङ्गठित गर्दैछौँ। अब व्यवसायीलाई चाहिँ जस्तै अहिले तपाईँलाई मैले अघि भने राष्ट्रले अनावश्यक उसमा के अरे व्यवसायलाई दुःख दिने गरेको छ, त्यसले गर्दाखेरि हरेक व्यवसायको पसलमा मार्केटहरूमा गएर हामी त्यो एउटा उपसमिति बनाउँदैछौँ अब कार्यविधिमा त्यो पनि छ एउटा होइन, ताकि ती व्यवसायहरूलाई कुनै व्यवसायलाई समस्या पर्दाखेरि वारवारी व्यवसाय आएर चाहिँ प्रतिकार गरून्, सही कुरामा चाहिँ फेरि त्यो गलत कुरामा प्रतिकार सही कुरामा गर्नु परेन हो, त्यो कार्यविधि आउँछ। अब जस्तै अहिले हामीले यो यही मागमा हामीले यो व्यवसायलाई चाहिँ उत्थान गर्नको लागि व्यवसायीकोलाई एउटा मनमा ऊर्जा थप्नको लागि हामीले अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव लाउँदैछौँ यही मागमा। अब मिति चाहिँ तपाईँलाई यो अलिकति एक दुई दिनपछि निर्णय गरेर हामी पत्रकार सम्मेलनै गर्दैछौँ होइन, त्यहाँ चाहिँ आन्तरिक यहाँका व्यवसायहरूलाई आफ्ना स्वदेशी सामानहरू प्रवर्धन गर्नको लागि हामीले विदेशी सामानहरूलाई यहाँ देखाउनको लागि खनिजका चिजहरूदेखि लिएर जुम्लाका मार्सीदेखि लिएर अनि मनोरञ्जनका चिजहरूदेखि हरेक चिजहरू चाहिँ त्यो लगभग 150 जति स्टलहरू राखेर चाहिँ व्यवसायलाई हामी प्रवर्धन गर्नको लागि व्यवसायलाई चाहिँ उच्च मनोबल बनाउनको लागि पनि यो हामीले यो अहिले महोत्सव लाउन हामी एकदमै निर्णयमै निर्णय खालि मिति मात्रै हामीले हाल्न बाँकी छ, त्यो पनि एक दुई दिनभित्रमा यहाँहरूले थाहा पाइहाल्नुहुनेछ। यसमा चाहिँ तपाईँको भुटान पाकिस्तान श्रीलङ्का मालदिप्सहरू यो भारत भुटान यो के अरे यो तपाईँको यो भारत लगायतको देशहरूका पनि सामानहरू यहाँ प्रदर्शनमा राखिनेछ र त्यहाँ हामीले उपभोक्ता हामी यहाँका सारा यहाँका व्यवसायहरू पनि त्यहीँ स्टलमा यहाँहरूले पाउनुहुनेछ। त्यसले गर्दाखेरि हामीले सक्दो व्यवसायलाई प्रबन्धन कसरी गर्न सकिन्छ, व्यवसायलाई कसरी राहत दिन सकिन्छ भन्नेमा हामी अत्यन्तै चिन्तित छौँ र व्यवसायका हरेक समस्याहरू वृत्तमोड उद्योग वाणिज्य सङ्घमा अहिले तपाईँ आएर तपाईँ आफै आएर हेर्नुहोस् वृत्तमोडमा व्यवसायको तपाईँको निवेदनलाई हामीले सर्ट आउट गर्दै जाने क्या कति तपाईँको व्यवसायको यहाँका डिलर लेखा हुन्छन् उहाँ काठमाडौँका साहु हुन्छन् अनि अरू डिलरले अलिक बढी पैसा दियो त्यतै दिने त्यसलाई रोक्ने काम गरिरहेको छ हामीले, जुन व्यवसायले राम्ररी व्यवहार गरिरहँदाखेरि त्यो व्यवसायलाई चाहिँ यस्ता ठुल्ठुला व्यवसायहरूले पेल्ने अनि हरेक कुरा ब्याङ्क लगेर उसमा बााउन्समा हालिदिने भनेर तर्साउने, अब उसँग दिन्छु दिइरहेको आज त 20 वर्ष कारोबार गरिरहेको व्यवसायीले आज 2-3 महिना ढिलो हुने बित्तिकै त माथि त्यो साउले पेल्न पाउँदैन नि त चेकको भरमा भन्ने कुरो हाम्रो व्यवहारिक पनि हुनु पर्यो भन्ने कुरो, अनि व्यवसायीको आज यतिकै आधित छन् यतिकै त्रासित छन् यतिकै तपाईँको व्यापार छैन अनि त्यही माथि सबैजनाले पेल्दाखेरि ती व्यवसायलाई त अब सबैजनाले चाबी बुझाउन भनेर अस्ति पनि आएका थिए यहाँ उद्योग वाणिज्य सङ्घमा, अब हामी सक्दैनौँ हामीलाई अप्ठ्यारो भयो भन्दै हामीले सम्झाइ बुझाइ गरेर त्यसो नगर्नु अब व्यवसाय गर्नुपर्छ कोही कोही बेला त्यस्तै हुन्छ भनेर भन्यो हामीले हरेक व्यवसायका
तपाईँहरू व्यवसायको साथमै हुनुहुन्छ हस् अत्यन्तै व्यस्तताका बावजुद समय प्रदान गर्नुभयो र पछिल्लो वाणिज्य सङ्घले गरेका गतिविधिहरूका बारेमा र भावी योजनाका बारेमा पनि तमाम श्रोताहरूलाई जानकारी गराइदिनुभयो राजु सर, समय प्रदान गर्नुभएकोमा यहाँप्रति हार्दिक आभार व्यक्त गर्दछु।
ल पुष्पजी तपाईँले पनि एकदमै मेरो मनका कुराहरू व्यवसाय कतिजनाले थाहा नहुनसक्छ होइन, म अहिले तपाईँ अन्तमा चाहिँ व्यवसायलाई कहीँ तपाईँहरूलाई कुनै पनि केही कुनै समस्या छ भने वृत्तमोड उद्योग वाणिज्यसँग सम्पर्क गर्नुहोस् मलाई सम्पर्क गर्नुहोस् त्यहाँ तपाईँलाई परेका केही समस्याहरू छन् व्यवसायिक समस्या छन् भने तपाईँहरू अहिले आउने क्रम छ, हामी धेरै व्यवसायलाई समस्याबाट बाहिर निकालेको छौँ, यहाँहरूलाई पनि छ भने तपाईँहरू आफ्नै सँग तपाईँहरूकै सँग तपाईँहरू जति बेला पनि ढोका खुल्ला छ यहाँहरू आइदिन पनि म समस्या परेका व्यवसायहरू आइदिन पनि हार्दिक अनुरोध गर्दै पुष्प सरलाई र भिजन रेडियो भिजनलाई पनि हार्दिक धन्यवाद दिँदै म बिदा हुन्छु। हस् धन्यवाद।
हस् राज सर अत्यन्तै व्यस्तताको बावजुद समय प्रदान गर्नुहोस् यहाँलाई हार्दिक धन्यवाद छ। हस् त आजलाई वृत्तमोड खबर यति नै, आजका हाम्रा अतिथि हुनुहुन्थ्यो वृत्तमोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु नेउपानी, हामीलाई समसामयिक पछिल्लो गतिविधि वृत्तमोडका व्यवसायीहरूका पिरमारका र पछिल्लो गतिविधिका बारेमा जानकारी गराइदिनु भयो। हस् त हामी अर्को हप्ता पनि फरक व्यक्तित्वसँगको फरक प्रसङ्गका साथमा कुराकानी लिएर उपस्थित हुने नै छौँ। त्यतिन्जेलका लागि कार्यक्रम प्रस्तुता म पुष्प बराल बिदा चाहन्छु। निरन्तर खबरका लागि रेडियो भिजन सुन्दै गर्नुहोला। नमस्कार।